उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेक हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे सुन्न सक्नुहुन्छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गरेर सुनाउँछौं। गएको श्रृंखलादेखि हामीले मंगलबारको श्रुति सम्वेकमा कृष्ण धरावासीको अनुभवन्यास पाण्डुलिपि सुनाउँदै आएका छौं। पाण्डुलिपि आत्मपरक उपन्यास भनेर विदा लेख्नुभएको छ कृष्ण धरावासीले। पाण्डुलिपिको दोस्रो श्रृंखला पृष्ठ 18 अब वाचन शुरू हुन्छ। एक रात म एकाएक चल्यास बिउजे तातो केही अनुभव भइरहेको थियो। ओछ्यान र बिस्तारै चिसो हुँदै गयो। यसो विचार गरेको त थाहै नपाई पिसाब पो गरेछु मैले। 7 वर्षको उमेरसम्म राति सपनामा टाढा गएर पिसाब फेरेको, तर बिउँदा ओछ्यान भिजेको हुने अनुभव थियो। तर त्यसपछि मैले कहिले ओछ्यान भिजाएको थिइनँ। अचम्बित हुँदै जुरुक्क उठेँ। म एकाएक तर्से झैँ उठेकाले सीताजी पनि बिउँदनु भएछ के भो भन्दै जुरुक्क उठ्नुभयो। एक किसिमको मानसिक आपत्ति जस्तो आएको थियो मलाई। मैले कामेको स्वरमा भने, सीताजी खै कसरी यस्तो भयो? हेर्नु न, मैले त सबै ओछ्यान भिजाएछु। मैले उठेर बत्ती बालेँ। ठूलो मान्छेले मुतेको लफकै भिजेछ। त्यति धेरै हुँदा पनि कसरी थाहै नपाइएको होला। मेरो अनुहार अँध्यारो भएको थियो होला सायद। भित्तापट्टि 4 वर्षको छोरो दिपलेश निदाइरहेको थियो। ऊ 4 वर्षको भए पनि ओछ्यान मुत्दैन थियो। त्यसलाई सीताजीले सानैदेखि लुगा नभिजाउने बानी लगाएको थियो। उहाँ पनि छक्क पर्नुभयो। एकदमै तर्सेको, डराएको र माया गरेको अनुहारले मलाई हेरिरहनु भयो। घडी हेरेँ, रातको 2 मात्र बजेको थियो। हामीले बिस्तारै लुगा फेऱ्यौँ। त्यति बाक्लो डस्ना वारपार हुने गरी भिजेको थियो। त्यसलाई सुक्न पनि 2 दिन लाग्छ होला जस्तो लाग्यो। म सीताजीका अगाडि लाजले भुतुक्क भएको थिएँ। मैले उहाँको अनुहारमा आँखा टिकाउनै सकिनँ। अब उहाँले के भन्नुहुने हो भन्ने पीरले मन थरथर कामिरहेको थियो। मैले नै भने, सीताजी मलाई यस्तो के भयो? उहाँले बिस्तारै भन्नुभयो, जे भए पनि अलि चुप लागेर सुत्नु, भोलि सोचौँला। उहाँको बोली एकदमै दबिएको थियो। म ग्लानी र लाजले शिथिल भएँ। नयाँ ओछ्यानमा सुते पनि मैले आँखा मात्रै जिम्ले र निदाइएला कि भनेर चलाख हुँदै उज्यालो पारेँ। मैले थाहा पाइरहेँ त्यो रात सीताजी पनि म जस्तै बिउँझिरहनु भयो। बिहान 5 बजे उठेर धारामा गएँ। नुहाएँ तर मेरो शिर ढलेको थियो। अब त्यो भिजेको लुगा के होला भन्दै सोच्दै थिएँ। सीताजी भिजेको रसना लिएर तल चर्नुभयो र सबैले सुन्ने गरी उच्च आवाजमा बोल्नुभयो। कहिलेकाहीँ त्यो दिपलेसले साह्रै झुक्याउँछ। आफू पनि भुसुक्कै भएछु। आज त सबै रसना गर्नु नगर्नु गरेछ। 2 दिनमा पनि सुक्ने हो कि होइन? मैले पुलुकको उहाँको अनुहार हेरेँ। उहाँले साँच्चै दिपलेससँगै गुनासो गरिरहेको थियो। त्यो दिन र त्यसपछि पनि कहिले सीताजीको मुखबाट त्यो घटनाको चर्चा भएको सुनिनँ। तर त्यसपछिका कैयौँ रातसम्म म राम्ररी निदाउन सकिनँ। राति थाहै नपाई लुगा भिज्ला कि भन्ने अनौठो मानसिक त्रासले मलाई धेरै दिनसम्म थिच्यो। म अनेक बहाना बनाएर कतिपल्ट ससुराली र अन्यत्र बास बस्ने गरी हिँडिनँ। तेस्रो घटना थियो। 2-3 दिनदेखि पेट एकदम भारी भएको थियो। नपचेको अमिलो डकार आउने, दिशा नलाग्ने, भोक नलाग्ने, त्यसै अटेस मटेस थियो बुढी। बेलुका सुत्ने बेलामा पनि सजिलो भएको थिएन। यो 2050 सालतिरको कुरा होला। एकाएक झल्यास बिउँदा पेट फुलेर छातीसम्म आइसकेको, तलबाट दिशा खुस्केला जस्तो भएको थियो। सुतेको ठाउँबाट जुरुको उठ्दा जिउ हुत्तेर भुइँमा झरे। गन्द्राङ्ग गरेको सुनेर पल्लो पल्लो कोठाका सबै बिउँचे। आमा आत्तिदै कराउनु भयो, के भयो ठुलो केटा, को लड्यो? मलाई ज्यादै गाह्रो भएको थियो। ढलेको ठाउँबाट उठेर बसेको मात्र थिएँ। पातलो दिशा अनियन्त्रित भएर बाहिर निस्क्यो। रोक्नै नसक्ने गरी सारा घरै दुर्गन्धित हुँदै ठुलै आवाजसँग मैले सबै दिशा लुगाभित्रै छोडिदिएँ। लाज, घिन र सिक्सिकोसँग शरीर एकदमै लाचार भएको थियो। माथिबाट उल्टी पनि हुन खोजे जस्तो छ। मलाई त झाडा पखालाले पो भेट्यो कि के हो भन्ने डर पस्यो मनमा। तर निकै बेरसम्म पनि उल्टी भएन। शरीर लुगलुग कामिरहेको थियो। सीताजीले पछाडिबाट जिउ थाम्नु भएको रहेछ। आमाले तल्लो कोठाबाट ढोका खोला भनेको सुनिरहेको थिएँ। एकछिनपछि मैले भने, सीताजी मलाई छोडिदेऊ, म बस्न सक्छु। दाजुका सबै लुगा बिग्रेका छन्, म सफा गरेर मात्र ढोका खोल्छु आमा। सीताजी दह्रो मन भएकी मान्छे जस्तै बोलेको सुने। अनि बिस्तारै उहाँले मेरा सम्पूर्ण भित्री साना लुगाहरू समेत फुकालेर निर्वस्त पार्नुभयो। बिस्तारै अर्को थाङ्नाले मेरो शरीरमा लागेको सबै फोहोर पुछिदिनु भयो। चुठुवा ल्याएर कुनै घिन्नमानी त्यही थाङ्नाले भुइँको सबै दिशा सोहोर्दै चुठुवामा हाल्नुभयो। मैले एकोर हेरिरहेँ। शिथिल मेरो शरीरले सीताजीको त्यो सेवा देखेर के गर्नु जस्तो भइरह्यो। मेरो आँखाभरि आँसु आए। सानामा आमाले जे गर्नुहुन्थ्यो आज उहाँ त्यही गर्दै हुनुहुन्थ्यो। आफू त्यति लाचार पनि हुँदो रहेछ भन्ने मलाई त्यसै दिन थाहा भयो। आफ्नो शरीर आफ्ना इन्द्रियहरू आफ्नो नियन्त्रणमा नभएका दिन पनि हुने रहेछन् भन्ने बुझेँ। तर त्यसो भन्दै गर्दा पनि उहाँको अनुहारमा कुनै गुनासोको भाव थिएन। कुनै स्थित प्रज्ञ ध्यानी जस्तो देखेँ उहाँलाई। सीताजीले आफूलाई मासु खान मन लागेको भनेर कहिले भन्नुभएन। सधैँ घरका सदस्यहरूको लागि पनि मासु किनाउनुहुन्थ्यो। साह्रै रहरले मिठो मानेर खाएको पनि कहिले देखिनँ। एक दिन मासुकै प्रसङ्गमा मैले भनेको थिएँ, सीताजी तपाईँलाई मन नपरे नखानु नि त, किन मन मारी मारी खानु? भन्नुभयो, अब यो मैले खानु र नखानुको केही मतलब छैन। बगरेकोबाट कुड्क्याएर ल्याएकोलाई फेरि चुले सिरे मैले नै अझै कुड्काउनुपर्छ। मैले नै मनोयोगले मिठो हुने गरी पकाउनुपर्छ। सबैजना रमाइ रमाइ खान्छन्, त्यही मासु खाएको तपाईँको जुठो सास रातभरि मेरो नाक कानमा ठोकिरहन्छ। मैले खानु र नखानुको के अर्थ? तपाईँले खाइसकेपछि मैले घिन मान्नुको कुनै अर्थ छ र? म जससँग भएँ, यो नबोल्ने मान्छेलाई धेरै चलाउनुहुन्न जस्तो लाग्यो। भित्रभित्र आगो चाहिँ राप बोकेर बाहिर हिमाल उभिएकी देखेँ मैले सीताजीलाई। फेरि भन्नुभयो, तर म तपाईँसँग साह्रै खुसी छु। म आफूलाई भाग्यमानी ठान्छु किनभने तपाईँका सबै साथीहरू सधैँ माथेको देख्छु। तपाईँ रक्सी खानुहुन्न, मात्नुहुन्न, गनाउनुहुन्न, तपाईँसँग मलाई कहिले डर लाग्दैन। भित्र मनमा झिलिक्क केही बले जे लाग्यो। आज पहिलोपल्ट उहाँले मेरो एउटा गुणको प्रशंसा गर्नुभएको थियो। अझै भन्न सकेको रहेनछ, थप्नुभयो, म खुसी हुनको अर्को कारण पनि छ। म जुन कुरा मन पराउँदिनँ त्यो तपाईँ गर्नुहुन्न, तर कति कुरा तपाईँको खुसीका लागि म त्यतिकै खपिदिन्छु। मलाई बिहे गरेर ल्याएको बेला तपाईँको मुख साह्रै गनाउँथ्यो। जति बेला पनि खैनी ओठमा च्यापिरहनुहुन्थ्यो, तपाईँको गिजाबाट रगत आइरहेको हुन्थ्यो। कतिपल्ट रातभरि म अर्कोपट्टि मुन्टो फर्काएर वाकवाक गर्दै रोइरहन्थेँ। तपाईँ धेरै फोरी हुनुहुन्थ्यो, खैनी खाएर जतासुकै घरभरि थुकिरहने। तीन चार वर्ष त मैले सहेँ, तर बिस्तारै मन जित्दै गएपछि एक दिन मैले तपाईँको मुख साह्रै गनाउँछ मलाई वाक्कै हुन्छ भनेको केही दिन पछिदेखि नै तपाईँले खैनी खान छोड्नुभयो। जीवनमा म तपाईँसँग सबैभन्दा खुसी भएको त्यही बेला हो। वास्तवमा सीताजीले कस्तो नराम्रो अनुहार बनाएर कति साह्रो गनाउँछ तपाईँको सास। छेउमा बस्नै नसक्ने गरी नखानु नि बरु त्यो खैनी सैनी भन्नुभएको थियो। त्यो दिन मेरो शरीरभरि माकुरो कुदे जस्तो भयो। बिहे गरेको पाँच वर्षसम्म पनि कहिले केही नभनेकी सीताजीले त्यो दिन त्यसो भन्दा म नाङ्गै उभिएकै चाहिँ भएँ। अनि त्यही दिनदेखि खैनीको मात्रा घटाउँदै गएँ। खैनी पुरै छोड्न मलाई एक महिना जति लाग्यो। 2045 सालको हिउँदमा मैले 18 वर्षसम्म लागेको बानीको हत्या गरेको थिएँ। अब मसँग खानेकुराका कुलतहरू केही थिएनन्। वास्तवमा खैनी छोडेपछि बिस्तारै पाइरिया पनि ठिक हुँदै गयो, सास गनाउने पनि हराउँदै गएछ। पछि एकपल्ट मैले डराउँदै सोधेको थिएँ सीताजीसँग, अचेल मेरो सास गनाउँदैन? उहाँले मुसुक हाँस्दै भन्नुभएको थियो कि फेरि खैनी खान मन लाग्यो र? मलाई लाग्छ सास त मेरो गनाउँदो, तर उहाँले नभनेको होला। मलाई सानैदेखि कहिले भूत प्रेत र देवतामाथि विश्वास भएन। जस्तै एकान्त र अनकान्तारमा पनि मलाई विषालु र आक्रामक जीव जन्तु बाहेक अरू कुनै कुराको डर लाग्दैन। तर आमाले भने घरभित्रै महारानीको पूजा स्थान स्थापना गर्नुभएको थियो। त्यहाँ प्रत्येक हप्ता शनिबार पारेर कलश फेर्नु र पैसा चलाउनु पर्ने हुन्थ्यो। सीताजी सानी फुच्ची केटी, त्यो पनि प्रणामी संस्कृतिमा हुर्केकी, प्रत्येक दिन बिहान बेलुकाको कृष्णको भजन गर्न र इन्डिया नाच नाच्न सिपालु सीताजी र आमाको मत नमिल्ने कुरै थिएन। तर म चाहिँ उहाँहरूसँग कहिले सहमत हुन्न थिएँ। एक दिन अफिसबाट साँझमा घर पुग्दा घर पछाडि गाईगोठको छेउमा बत्ती बालेर धामीले केही गरिरहेको थियो र सीताजी छेउमा बसेर धामीको आज्ञा मान्दै हुनुहुन्थ्यो। एकछिन उभिएर हेरेर कोठामा फर्केँ। भरे उहाँलाई सोधेँ, आज के गरेको? मलाई महिनावारी भएको बेला साह्रै पेट दुख्छ, रगत पनि धेरै जान्छ। यस्तो भयो भने गर्व पनि अडिँदैन रे, ठुलो रोग लाग्छ अरे। त्यही भएर आमाले धामी बोलाउनु भएको। मैले ए मात्र भने, बिचरी त्यो सोझी केटीसँग मैले के बहस गर्नु? आमाको चित्त दुखाएर अनि मलाई के नै हुनु थियो र? अनि हाँस्दै बिस्तारै कानमा ओठ पुर्याएर सोधेँ, अनि यो गर्व चाहिँ किन अडिनु पर्ने यति छाँडे तिमीलाई? कस्तो कस्तो लाजले पोतेको अनुहार बनाएर भन्नुभयो आमाले भनेको। त्यसको भोलिपल्ट म अफिसबाट फर्किँदा पनि घरमा पूजाकै कुनै सिलसिला जस्तो थियो। फेरि सोधेँ, होइन आज पनि केही विशेष गरियो कि के हो? उहाँले भन्नुभयो, आज त हामी माई पुगेर आएको, त्यहाँ पूजा पनि गरियो, भाकल पनि। के भाकल? आमाले भाकल गर्नुभएको छ, नाति जन्मियो भने एकजोर परेवा उडाउने अरे। तिमी 18 वर्षकी केटीले यति चाँडै किन आत्तिनु बच्चा पाउनु? मैले होइन, आमाले गरेको पो त भाकल, उहाँले भन्नुभयो। धामीको मन्त्र र आमाको भाकलले काम गरिसकारे। नभन्दै सीताजी त पर सर्नै छोड्नु भयो। हेर्दा हेर्दै दिनदिनै पोटिली हुँदै उल्टी गर्दै दुब्लाउँदै जानुभयो। 2042 असोज 12 गते एउटा सानो बालक जन्मियो। पछि उसलाई नारायणमा दुर्गा नाम राखिए पनि बोलाउँदा दिप्लेस भन्न थाले सबैले। तर अचेल ऊ आफै सक्षम भएपछि दुर्गा विनय भएको छ। 2016 सालमा पाथिभरा गएर बुबाले छोरो जन्मेला एकजोर सेतो कालो चम्बल चढाउने भाकल गरेपछि 2017 साउन 2 गते म जन्मिएको रे। त्यही प्रभाव बोके कि हाम्री आमा अम्बिका देवीले माईमा परेवा चढाउने भाकल गर्नु कुनै ठूलो कुरा थिएन। जे भए पनि एउटा बालक हाम्रो घरमा रुन थाल्यो बिहे गरेको 20 महिनापछि। आज सम्झन्छु 19 वर्षको उमेरमा कुनै युवतीले बच्चा जन्माउनु आफ्नै स्वास्थ्य विरुद्ध उभिनु रहेछ। 2050 वैशाख 23 गते छोरी प्रतिमा जन्मिँदा सीताजीको उमेर 26 वर्ष 17 दिन पुगेको थियो। विवाह भएको 10 वर्षभित्रमा उहाँले 3 गर्भपतन र 3 सन्तानको युद्धमा भाग लिइसक्नु भएको थियो। सारै मिलेका सासु बुहारीमा पर्थे आमा र सीताजी। ससुराली आफन्त र छरछिमेकमा यिनीहरूको मिलनसारिताको चर्चा हुन्थ्यो। धेरैजसो आमाहरूले आफ्ना बुहारीसँगको असन्तुष्टि पोख्दै मसँग भन्थे, तिमी धेरै भाग्यमानी रहेछौ कृष्ण, घरमा अरू कुराको जति दुःख भए पनि झैझगडा छैन, साह्रै लक्षण कि स्वास्नी पाएछौ तिमीले, माइलीले पनि बुहारी भेटेकै हुन्। मन फुरुङ्ग हुन्थ्यो, त्यसै मक्क पर्थे म। वास्तवमा उहाँहरूभित्र मनमा जे जस्ता पीडा भए पनि बाहिर समाजमा कहिले थाहा पाइएन, ठूलो स्वरले उहाँहरू बोलेको थाहै भएन कहिले। तर 2043 साल हिउँदको एक साँझ हाम्रो घरमा नराम्रो तनाव उठ्यो। त्यसबेला म कृषि विकास बैङ्क इलाममा थिएँ। प्राय जति चिठी हुन्थे सबै आमाकै भाषामा लेखेका हुन्थे, सीताजीका अक्षर र आमाको भाषा। प्रत्येक चिठीको अन्त्यमा कतै सीताजीले आफ्नो मनको केही कुरा लेखेको छ कि भनेर हेर्थे, तर केही हुँदैन थियो। मनमा लाग्थ्यो कस्तै केटी होली, आमाले भन्ने कुरा लेखिसकेपछि आफ्ना पनि केही कुरा लेखे हुने नि कहिलेकाहीँ त। उहाँको मनमा अलग्गै केही कुरा पढ्न मलाई सधैँ मन हुन्थ्यो, तर त्यस्तो अवसर कहिल्यै पाइएन। लजाएर हो कि धकाएर हो कि कुरै केही नभएर हो कि सधैँ आधा पानी लेख्ने ठाउँ खाली भए पनि त्यो त्यत्तिकै हुन्थ्यो। तर एकपल्ट आएको चिठीमा आमाका कुरा सकेपछि तल पुछारमा लेखेको थियो, अब म यो घरमा बस्न नसक्ने भए। त्यो वाक्य पढेर म झसिङ्ग भए, मुटु थर र काँप्यो। कहिले केही नबोल्ने मान्छे बोलेको थियो त्यहाँ, ला के पर्यो होला त। मेरो घरको अवस्था यस्तो थियो कि म आमा भाइ बहिनीलाई चटक्क छोडेर सीताजीलाई आफूसँग लान सक्दिन थिएँ। जसरी पनि परिवार एकै ठाउँ हुनुपर्थ्यो, आर्थिक तथा पारिवारिक सबै कारणले परिवार छुट्टिनु सम्भव थिएन। एकाएक सीताजीको त्यो वाक्य मलाई ठूलो तनावको विषय बन्यो। चिठीमा त्यति जरुरी कुरा त केही थिएनन्, त्यही अन्तिम कुरा नै मेरो लागि सबभन्दा जरुरी साबित भयो। भोलिपल्ट बिहानै बिदा लिएर मैले गाडी चढेर साँझतिर घर पुगेँ। बाटाभरि मनमा के सम्झे सधैँ हँसिलो खुसिलो देखिने घरमा के भइसकेको होला जस्तो लागिरह्यो। तर घर पुग्दा सबै कुरा सामान्य थिए, सबै हँसिला खुसीले थिए। बरु मलाई सीताजीले जिस्काएको जस्तो लाग्यो। सदा चाहिँ सबैले खाना खाएर आफ्नो थानकोमा पुगेपछि सीताजी मेरो छेउमा बस्नुभयो र अलि उच्च स्वरमा आमालाई डाक्नुभयो। सीताजीको त्यो स्वर मलाई अलि अस्वाभाविक लाग्यो। आमा बिस्तारै आएर मेरो अर्कोपट्टि छेउमा बस्नुभयो। सासूबारीको यो नाटकले मलाई मनमा चिसो पस्यो, आज पक्कै यहाँ केही हुन्छ। दुवै दुईतिर बसेर चुपचाप भइसकेपछि मैले नै सोधेँ, के कुरा छ, तपाईँहरू दुईतिर बसेर बोल्नुहुन्न नि। आमाले भन्नुभयो, खै यो सीते के भन्छ उसैलाई सोधेँ। मैले सीताजीतिर हेरेँ, उहाँ सधैँभन्दा बेग्लै जस्तो देखिनु भयो। ठाडो शिर पारेर मात्रै हेर्दै भन्नुभयो, कि तपाईँले तुरन्तै टिभी किनिदिनु पर्यो, कि मलाई सँगै लानु पर्यो, कि अब त काम लागिनस् माइत जा भन्नु पर्यो, म यो तनाव खप्न सक्दिनँ। आक्रामक आवाज थियो, म अलमल्ल परे। आमातिर हेरेँ, उहाँको अनुहार पनि रातो पिरो भएको थियो। के हो त्यस्तो, निरीह स्वर थियो मेरो। उसैलाई सोध, के भन्न खोजेकी हो सीतेरी, म केही जान्दिनँ, यत्रो दुःख गरेर यहाँसम्म ल्याइदिएकै छु, अब सबै गरी खान सक्ने भएका छौ, म मरिहालेँ भने पनि कुमार र नानुले मागी खान सक्छौ, तिमीहरूलाई म कुनै पीर पार्न चाहन्न। आमाको भनाइ अझ कडा थियो, प्रष्ट कुरा कसैका छैनन्, एक किसिमको भनाभन जस्तो हुन थाल्यो। मैले बिचैमा रोकेर सीताजीलाई भने, यो अर्थन वर्षको पाल्सी कुरा के गरिरहेको, जे भएको फटाफट भन्नु नि। अनि सीताजीले भन्नुभयो, टिभीमा बेलुका रामायण आउँछ, सबै टिभी हेर्न जान्छन्, म भने घरमा पर्खिँदा पर्खिँदा हुन्छु, मलाई पनि त हेर्न मन हुन्छ, कहिलेकाहीँ म हेर्न जाँदा भने आमा जहिले पनि गाली गर्नुहुन्छ, मलाई चाहिँ रहर लाग्दैन। सीताजीको स्वर रुन्छ भएको थियो, म सन्न भएँ, के भन्नु के नभन्नु। आमाले भन्नुभयो, साँझका घरमा घरका झ्यालढोका बन्द गरेर सबै अर्काका घरमा जानु भएन, कसैले त घर रुङ्नु पर्यो, यो दिप्रेस र नानुलाई नहेरी हुन्न, अनि लिएर जानु परेन, फेरि बेलैमा गएर बसिएन भने भरि ठाउँ नै पाइँदैन, टाढाबाट हेर्दा आँखाले भ्यू पाउँदैन। कुरो सामान्य देखे पनि अलिक गम्भीर भएछ भन्ने मैले बुझेँ। त्यसबेला मानिसहरूले फाटाफुटा मात्र टिभी ल्याउन थालेका थिए शनिश्चरीमा। नेपाल टेलिभिजन त तान्दैनथ्यो, भारतको DD1 भने तान्थ्यो। छिमेकी नन्दकिशोर काका र हाजिर बाको टिभी थियो। त्यो टोलभरिका मान्छे साँझदेखि झन्डै 8 बजेसम्म तिनै दुई घरमा खाँदिएर बसेका हुन्थे। धारावाहिक हेरेर फर्केर आउँदा कहिले खानेकुरा चिसो भइसकेको, कहिले कुकुर र बिरालाले पोखिदिएको आदि हुँदो रहेछ। खासमा टिभीका धारावाहिक हेर्न सासुबारी दुवैलाई तीव्र इच्छा रहेछ। मर्यादा क्रममा आमाले जित्ने हुँदा सीताजी छोडिनुहुँदो रहेछ। कहिलेदेखिको मनको पीर थियो होला। एक दिन सीताजीले छिमेकी बुहारीसँग आफ्नो पीर पोख्नु भएछ। त्यसलाई कसरी थपथाप गरेर आमालाई सुनाइदिएछन्। अनि आमाले घरमा आएर रुवाकिँदै कराउनु भएछ। त्यसै दिन सासुबारीको ठाकठुक परिसकेको रहेछ। अनि सासुबारीले पालै पालो एकअर्कालाई आरोप लगाउन थाले। उसले उसको खण्डन गर्न खोज्दा ठुल्ठूलो स्वरमा बोल्न थाले। छरछिमेकले समेत थाहा पाउन भन्ने पीर परिसक्यो। सीताजीले अलि आक्रामक रूपमा आमाको कमजोरीहरू देखाउन थालेपछि आमा रुन थाल्नुभयो। आमा रोएको देखेपछि म गलेर पानी पानी भएँ। मन अमिलो भयो, शरीर लुकलुक लुकलुक काम्न थाल्यो। यी आमा जसले यत्रो दुःखको पहाड उठाएर यहाँसम्म लिएर आइन्, आज श्रीमतीका कारणले रोइरहेकी थिइन् र म चुपचाप उनी रोएको हेर्दै थिएँ। भन्न थाल्नुभयो, अब तिमीहरू सक्षम भयो, कमाउन सक्ने भयो, पैसा खेलाउन सक्छौ, मन लागेको खाना लाउन पुग्छ, लैजा किस्ने तेरी स्वास्नी, जहाँ लागेर भए पनि राम्ररी पाल्नु, म बुढीको चुरको ढाकी छँदैछ, जीवनभरि गरी ल्याएको पैसा, यी दुईटा मेरा दुःख र बुढेसकालमा जन्मेका, यिनलाई सकेसम्म हुर्काउँछु। आमाले पहिलोपल्ट मलाई नामै काटेर बोलाउनु भएको थियो किस्ने। मैले आमाको मुखबाट आफ्नो नाम सायदै सुनेको थिएँ त्यस बेलासम्म, पछि पनि फेरि सुन्नु परेन। उहाँ पहिला पहिला कान्छा भन्नुहुन्थ्यो, पछि पछि ठुला केटा भन्नुहुन्थ्यो। म नबोलेकाले बल पाएर हो वा कहिलेदेखि मनमा टिलपिल भएका कुरा पोख्ने मौका परेर हो। सीताजी लगातार आमाको विपक्षमा पुराना कुराहरू पनि झिक्न थाल्नुभयो। ती कुराले आमालाई त्यहाँ बसिरहन गाह्रो हुने मैले बुझेँ। हठात मनमा सोचेँ, सीताजी रिसाए त उनलाई जसरी पनि फकाउन सकौँला, तर आमाको मन दुख्यो भने कसरी बुझाउनु। अनि एकाएक आमाको पक्ष लिँदै मैले सीताजीतिर फर्केर रिसाएको अनुहारमा स्वरमा भने, सीताजी तिमी चुप लाग, आमालाई यसरी जे पाए त्यही भन्ने हो, तिमी आमासँग माफी माग। मेरो एकाएकको त्यस्तो रूप देखेर उहाँ सायद तर्सनु भयो होला। सधैँ बिस्तारै बोल्ने, हँसाइरहने, रमाइरहने म रिसाएको थिएँ। वास्तवमा म भित्रभित्र मनमा भने आमासँग रिसाएको थिएँ, किनभने आमा त घरकी मूली मान्छे, आमाभन्दा सीताजीलाई यस्ता कुराको रहर धेरै हुन्छ। 20 वर्षकी युवती र 53 वर्षकी महिलामा पक्कै पनि केही फरक हुने नै भयो। तर सबभन्दा ठूलो गल्ती त मेरै थियो, मैले नै किन एउटा सानो 14 इन्चको स्यामसुङ टिभी किनिदिन नसकेको होला। त्यस बेला सीताजीको गल्ती नै नभए पनि उहाँको पक्ष लिएर आमालाई होच्याउन सक्दिन थिएँ, मैले त्यसो गर्नु हुने पनि थिएन। मैले आमाको मनोविज्ञान बुझिसकेको थिएँ, उहाँलाई एक किसिमको गल्ती बोध भइसकेको थियो र त्यसबाट भाग्न चाहनुहुन्थ्यो। त्यो कमजोरीमा प्रहार गर्नुहुने थिएन। मेरा अघि आमालाई कमजोर देखाएर सीताजीले सधैँ सधैँ दबाइरहने सम्भावना पनि हुन सक्थ्यो। त्यसरी मैले आमासँग माफी माग भने, तर मैले त्यसो भन्दैमा सीताजीले माफी माग्नु होला भन्ने सोचेको थिएन। म त असम्मित भएँ जब मैले ठूलो स्वरले आमासँग मुखमुख लाग्ने हो, तिमी तुरन्त माफी माग भन्न साथ एकछिन नबोली बसिरहेर आँखाभरि आँसु पार्दै मात्र हेर्नु भयो। मलाई धेरै गाह्रो भएको थियो उहाँको आँखामा आँखा राख्न, तर सजिलै उहाँले लम्केर आमाको एउटा खुट्टामा हात राख्दै अबदेखि म कहिले आमासँग यसरी बोल्दिनँ भन्नुभयो। नसोचेको दृश्य थियो त्यो। रिसाएर रातो भएर रोइरहेको आमाको अनुहार एकाएक परिवर्तन भएर दयालु र अपराध बोधी जस्तो हुँदै बर्र आँसु बगाउन थाल्यो। आमाले भन्नुभयो, भोसिती तैँले माफी माग्नु पर्दैन, मेरै पनि गल्ती हो, मैले बरु घरमा बसेर तिमीहरूलाई टिभी हेर्न पठाउनु पर्ने हो। उहाँ आँसु पुस्दै कोठाबाट निस्कनु भयो। मन एकदमै तनावपूर्ण थियो, मेरो गलामा बेलको दानो आएर अड्डिए जस्तो भयो। यत्रो लामो जिन्दगी बाँकी छ, आजदेखि सासुबारीको ठाकठुक सुरु भएपछि कति दिन यिनीहरूलाई सँगै राख्न सकिएला। आमाका लागि श्रीमती वा श्रीमतीका लागि आमा म कसरी त्याग्न सक्छु सोचेको थिएँ। आमा गइसकेपछि सीताजी मसँग ठूलो गुनासो गर्नुहुन्छ, मैले हकारेकोमा चित्त दुखाउनुहुन्छ र उहाँलाई फकाउन मलाई धेरै समय लाग्नेछ। तर त्यसपछि उहाँ यसरी प्रस्तुत हुनुभएको थियो मानौ एकछिन अघि त्यहाँ केही भएकै थिएन। सीताजीको त्यो प्रस्तुतिले मलाई भने सताइरहेको थियो। त्यसैले राति धेरै बेरसम्म ननिदाइरहेका हामीमध्ये मैले नै भने, सीताजी गल्ती आमाकै भए पनि हामीले आमालाई सानो पार्नुहुने थिएन, आफ्नै घरभित्र उहाँको शिर ढल्नुहुने थिएन। त्यसैले मैले तिमीलाई आमासँग माफी माग्न लगाएको, अब तिमी पनि मलाई माफ गर। उहाँले सुकसुक गर्दै नाक बजाउँदै भन्नुभयो, गल्ती मेरो पनि थियो, मैले आमालाई सामान्यमा राखेर तपाईँलाई पोल सुनाउनु थिएन, तपाईँलाई मैले एकान्तमा छुट्टै अर्कै बेला पनि भन्दो हुने। मैले भने, सीताजी आमाले जति नै गल्ती गरे पनि म आमालाई खराब भन्न सक्दिनँ, आमा मेरो जीवनको सबैभन्दा ठूलो कमजोरी हो, मेरो यो कमजोरीले तिमीलाई ठूलो दुःख हुन्छ जस्तो लाग्न थाल्यो, तिमीले बुझिनौ भने हाम्रो जीवन नर्क हुन्छ। मलाई थाहा छ, मैले सबै बुझेकी छु, तर आज मलाई खै के हो सीताजीले स्पष्टीकरण दिनुभयो। हामी धेरै बेरसम्म एकअर्कालाई अङ्कमाल गरेर रोइरह्यौँ। भोलिपल्टदेखि सबै सामान्य भएको थियो। सासुबारी फेरि रसायनले जोडिएका जस्ता भएका थिए। केही दिन बसेर म हाँसी खुसी इलाम हिँडेँ। एउटा टिभी त चाहिने नै हो भन्ने नराम्रो दबाव परेको थियो मनमा, तर 815 रुपियाँको तलब, त्यसमा पनि सञ्चयकोष काटेर पाइने 581 रुपियाँले घर चलाउनु कि टिभी किन्नु, यसै पनि 3000 भन्दा कम्तीमा टिभी पाउनु नै सम्भव थिएन। पछि पछि पनि उहाँहरू टिभी हेर्न गइरहनु भएछ, तर पालो मिलाएर सल्लाह हाले। धेरैजसो बेला आमा नै घर रुङ्गैमा पर्न थाल्नुभएछ। 2043 सालको टिभी काण्डबाट मुक्ति लिन हामीलाई 5 वर्ष लाग्यो। 2048 सालमा मात्र पहिलोपल्ट हाम्रो घरमा 14 इन्चको स्यामसुङ रेनबो टिभी आयो छ हजारमा। रेनबो टिभी आयो 6000मा। सासुबुहारीको ठाकठुक परेको त्यो नै पहिलो र अन्तिम घटना थियो। सीताजीले म हिँडेको बाटोमा आमाका बारेमा लेखेका कुरा पढ्दा वाक्य पछि मेरो आँखा रचाउँछन्। एउटी बुहारीले सासुलाई गरेको सेवा आफ्नो ठाउँमा छ, तर मनैदेखिको त्यति धेरै माया र सम्मान त कमैले मात्र गर्लान् जस्तो लाग्छ। कार्यक्रम श्रुति सम्वेगमा तपाईँले अहिले सुनिरहनुभएको वाचन कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हो। यसको बाँकी अंशको वाचन लिएर हामी केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
नै थाकुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईं अहिले उज्यालो 90 नेटवर्क सँगसँगै देशभरिका 30 रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण धरावसीको उपन्यास पाण्डुलिपिको दोस्रो श्रृंखला वाचन सुनाइरहेका छौं। अब यसैको वाक्यांश वाचन हुन्छ। आमा बितेपछि दुधी बालक जस्तै चिडचिडे भएको थिएँ। म सीताजीसँग पनि झर्किरहने, अफिसमा पनि त्यतिकै कामसँग दिक्क लाग्ने, मान्छेहरूले बोलेको मन नपर्ने, खाजा खान पनि मन नलाग्ने, लेख्ने पढ्ने सबै काम छुटेका थिए। ठुल्ठुला बहस र तर्कमा उत्रन रमाउने म अब एकदम कम बोल्न थालेको थिएँ। बिस्तारै आधा रातसम्म ननिदाउने, एकहोरिने, छटपटाइरहने गर्न थालेछु। मेरो त्यो अवस्था देखेर सीताजीलाई भित्रभित्र पिर पर्नु स्वाभाविक थियो। म भने उमेर अनुसार नसुहाउँदो मातृस्वकमा परेछु। अनि एक दिन उहाँले भन्नुभयो, तपाईँ त लेखक पो त, दुनियाँका कथा लेख्ने मान्छे, आफ्नै सुख दुःखका कथा पनि लेख्नु नि, आमाकै कथा पनि त लेखे हुन्छ, मन पनि हलुका होला। सीताजीको त्यो सुझाव मलाई अमृत बाणी चाहिँ भयो। छ्याङ्ग आकाश खुले चाहिँ लाग्यो, आँखाभरि सारा जिन्दगीका दृश्यहरू नाच्न थाले। सोचे हो त, किन नहुनु, आफ्नै जिन्दगीको कथा लेख्नु। अनि त्यही बेलुकादेखि मैले सुरु गरेँ आधा बाटो लेख्न। लेख्न त थालेँ, तर के लेख्ने भन्ने कुनै टुङ्गो थिएन मनमा। आफ्नै जीवनको कथा लेख्न बसेको थिएँ, तर कताबाट लेख्न थालेँ, कसरी सुरु गर्ने, कहाँसम्मको कुरा लेख्ने, लेख्दा के के लेख्ने, के के नलेख्ने, जब लेख्न बसेँ अनि यी कुराहरू समस्याको रूपमा उदाउन थालेँ मनमा। केही प्याराग्राफ लेखिएपछि रोकिएँ म, अनि सुरुमै लेखेँ। स्मरण शक्ति मेरो त्यति तेज छैन, मलाई घटनाहरूको स्मरण रहे तापनि मिति र व्यक्तिका नामहरू भने ज्यादै कम याद रहन्छन्। अझ मान्छेका नामहरू त सोधिसक्दा नै म बिर्सिसक्छु। यो समस्या आज पनि उस्तै छ, बरु अझ बढेको छ। मान्छेको अनुहार सम्झिँदा नाम बिर्सिन्छु, नाम सम्झिँदा अनुहार बिर्सिन्छु। कहिलेकाहीँ यतिसम्म हुन्छ कि अघिदेखि सँगै बसेर रमाइलो गरिरहेको, गफ गरिरहेको मान्छेकै नाम बिर्सिन्छु। आफ्नो विभागीय प्रमुखकै नाम बिर्सेर मिटिङ बुकमा माइनेट लेख्दा लेख्दै कतिपटक म धेरै बेरसम्म लेख्न हालटाल गरेर बसेको पनि छु। डर लाग्छ कतै यो बिर्सिने क्रम बढ्दै गएर अल्जाइमर नहोस्, आफ्नै नाम अनुहार समेत अपरिचित नबनोस्। जे भए पनि सीताजीको सुझावलाई जस्ताको तस्ती मानेर म लेख्न तयार भइसकेको थिएँ। सोचेँ अहिले नै के लेख्ने भनेर किन गरिनँ, जे जे आउँछ लेख्दै गए भए त भयो, पछि छाप्ने बेलामा समय लगाएर सम्पादन गर्न सकिन्छ, साथीभाइको सहयोग लिन मिल्छ। अनि आफ्नो सुदूर प्रारम्भिक बाल्यकालदेखिको स्मृतिदेखि मैले जीवनलाई सम्झिँदै वर्तमानतिर बग्न थालेँ। यसो गर्दा एक किसिमको रमाइलो लाग्न थालेँ। वर्तमानबाट विगततिर फर्किनुभन्दा विगतबाट वर्तमानतिर बग्दै आउनु सजिलो जस्तो पनि लाग्यो। मैले आफ्नो स्मृतिको प्रारम्भ यसरी गरेको छु। म कुनै हिउँ नै हिउँले चारैतिर भरिएको पाखामा कसैका काखमा बसेर हलुङ्गेका बटुकामा मासु भात खाँदैछु। अढाई वर्षको उमेरसँग जोडिएको यही स्मृति नै मेरो लागि आदिम स्मृति बन्न पुगेको छ। ताप्लेजुङको पाथी भरामा दर्शन गराउन लगेर परिवारको बलि दिए त्यसको मासु पकाएर खुवाएको रहेछ पछि ठूलो भएर बुझ्दा। स्मृतिको यो सिलसिला जब सुरु भयो मलाई अचम्मै लाग्यो। कसरी हिम नदीको स्रोत बोकेर सागरतिर उर्लदै बगेको तमोर नदी चाहिँ बगिरहेका यी अक्षरहरू कागजको पानामा। म आफूलाई पूर्ण रूपमा त्यही समय र स्थानमा पुर्याउन थालेँ। म यथार्थमै त्यहीँ छु भन्ने बोध पनि हुन थाल्यो। अनि घटना र विषय सँगसँगै कारुणिकता र भावुकता पनि ममा ओहिरिन थालेँ। कुनै बेला रुँदै कुनै बेला हाँस्दै म अक्षरहरूको भिडमा उभिएर स्मृतिको जुलुसमा बस्न पुगेँ। सीताजीले के सोचेर मलाई त्यसो भनेको थियो होला, तर मलाई भने त्यो कुराले यति डरो गरेसम्म थियो कि सबै काम छोडेर लेख्न थालेँ। प्रत्येक बेलुका सीताजीलाई अगाडि राखेर सुनाउन थालेँ। मेरो लेखाइले उहाँको अनुहारमा परेको प्रभाव मेरा लागि लेखनको प्रेरणा बन्थ्यो। उहाँ अत्यन्त मनोयोगका साथ सबै सुन्नुहुन्थ्यो र बीचबीचमा संशोधन र सुझावहरू दिनुहुन्थ्यो। मलाई त्यसबेला अचम्म लाग्थ्यो जब सीताजीले मैले कल्पनै नगरेको विषय उठाउनुहुन्थ्यो। मैले प्राय सधैँ हेपेकी र मेरो मानसिक साथी बन्न सक्दिनँ भन्ने लागेकी युवती आज मूल निर्देशक हुनुभएको थियो। कुनै पनि पुस्तक लेख्दा मलाई यस्तो भूत लागेको थिएन। यति एकोर्थिएर मैले त्यसअघि कुनै पनि किताबहरू लेखेको थिएन। आफ्नो जीवनलाई मिहीन पाराले सम्झनु पर्दा त समय र स्थान समेत वर्तमानबाट भाग्दो रहेछ। म त त्यसै सानो बालक भएर लेख्न थाल्दो रहेछु। मेरो यो एकहोरोपन देखेर सीताजीको मनमा कस्तो कस्तो डर पनि पलाउन थालेछ। क्यारे एक दिन भन्नुभयो, तपाईँलाई लेख्न मन लाग्दैन भने बरु भो नलेख्नु, यसरी एकहोरिनु पनि हुन्छ त, न भात खाने सम्झना छ न दारी काट्ने, छेउमा राखिदिएको चेला चिया सेलाइ सक्छ। तर मलाई त भूत चढिसकेको थियो। अफिस जाँदा पनि डायरी झोलामै बोकेर लान थालेँ। कामको पनि त्यस्तो चाप हुँदैन थियो, त्यसमा पनि म मातृशोक परेको मान्छे, साथीहरूले साह्रै माया गर्थे। आफ्नो टेबलमा प्राय सबै काम छोडेर दिनभरि नै लेखिरहन्थे। म लेख्न थालेपछि साथीहरू पनि छेउछाउ नआउने र मलाई एकान्त दिने गर्थे। बेला बेला मलाई बिउझाउन आए जस्तो गरी खाजा खान लैजान्थे। बाटोमा म के लेख्दैछु भन्ने संस्मरणहरू सुनाउँथे। उनीहरू कहिले गम्भीर हुन्थे, कहिले आनन्दित। राति पनि 12-1 बजीसम्म म लेखिरहन्थेँ। सीताजी एक निद्रा निधाएर घिउँजदा पनि म लेखिरहेकी हुन्थेँ। मलाई छिटो लेखिसक्ने हतारभन्दा पनि सम्झनामा आएको कुरा भोलि फेरि बिर्सिने हो कि भन्ने चिन्ता लाग्थ्यो। राति चाहिँ लेखिहाल्छु भन्दा भन्दै समय बितेको थाहै पाउँदैन थिएँ। वास्तवमै जीवन एउटा रमाइलो कथा जस्तो लाग्न थालेको थियो। कैयौँ मानिसहरू जिउँदा पात्र बनेर आफ्ना कथा बोकेर आउन थालेका थिए। सबभन्दा अचम्म त के लाग्थ्यो भने तिनीहरू कसरी त्यति गहिरो गरी स्मृतिमा आउन सकेका होलान्। ससाना कुराहरू पनि ठुल्ठुला सन्दर्भ जस्ता भएर आउन थालेका थिए। बिस्तारै सीताजीलाई पनि कथा सुन्ने बानी पर्न थालेको थियो। बेलुकाको धन्दा सकेर उहाँ पनि छेउमा आएर बस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, लौ सुनौ आजको कथा, र म सुनाउन थाल्थेँ पछिल्लो अध्याय। एकदमै रमाउँदै लेख्दा लेख्दै एकाएक मेरो कलम बन्द भयो। सबै घटना र पात्रहरू जस्ताको तस्तै राख्ने मेरो अभियानमा एकाएक ब्रेक लाग्यो। सुरुदेखि नै कथा एकदमै कारुणिक र दुःखपूर्ण हुँदै आइरहेको थियो। बचाइको त्यो अवस्था मलाई नै कालीलाग्दो अनुभव हुँदै थियो। कहिले लेख्दा लेख्दै रुन्थेँ, कहिले एक्लै सबैले सुन्ने गरी हाँस्थेँ। सबभन्दा धेरै रोएको थिएँ म पिताजीको निधनमा लासको अघि ऋणको कुरा गरेको प्रसङ्ग लेख्दा र मलामी पर्खिरहनु परेको सन्दर्भ उल्लेख गर्दा। त्यो पुस्तकमा मेरो लागि सबैभन्दा धेरै पीडा उत्पन्न गर्ने पृष्ठ नै त्यही हो। त्यस घटनामा उल्लेखित ऋणको कुरा उठाउने पात्रको नाम मैले त्यहाँ लेखेको छैन। उनी मेरा पिताजीका साथी र पछि मेरो साथीका पिता भएकाले त्यो नाम गोप्य राखेँ। अब त उहाँको निधन भइसकेकाले त्यो नाम उच्चारण गर्नुको कुनै अर्थ हुँदैन। लेख्दा लेख्दै मैले एकाएक लेख्न छोडेँ। म एउटा यस्तो ठाउँमा आएर अडिएको थिएँ जसलाई नागेर जाँदा लेखकीय इमान्दारितामाथि प्रश्न उठ्थ्यो भने लेख्दा त्यस घटनासँग सम्बन्धित पात्रको व्यक्तिगत जीवनमा नकारात्मक असर पर्थ्यो। मेरो यस तनावलाई सीताजीले ख्याल गरिरहनु भएको रहेछ। मैले लेख्न छोडेको झन्डै एक हप्तापछि एक बेलुका उहाँले मेरो छेउमा बसेर गम्भीर मुद्रामा सोध्नुभयो, अचेल तपाईँले किन लेख्न छोडेको, आज ठ्याक्कै एक हप्ता भयो तपाईँले कलम नस्मातेको। केही बेर म चुपचाप बसेँ। मलाई शङ्का थियो कुनै पनि बेला सीताजीले यस्तै प्रकारको प्रश्न गर्न सक्नुहुन्छ। मेरो लेखन स्थगनपछि यो प्रश्न सीताजीबाट आउनु स्वाभाविक थियो, तर यसको उत्तर दिन मलाई सजिलो भएन। जुन कुरा मैले यत्रो वर्ष उहाँबाट लुकाएको थिएँ त्यही कुरा यति सजिलै कसरी भन्न सक्थेँ। आफूभित्र रहस्यका रूपमा बसेको त्यो कुरा सीताजीलाई कहिल्यै थाहा नहोस् भन्ने मेरो चाहना थियो। तर आज म आफ्नै कारणले एम्बुसमा परेको थिएँ। मैले पुस्तक लेख्न नथालेको भए आज यस्तो सङ्कट आउने नै थिएन होला। तर आफ्नै मुखले त्यो कुरा सीताजीलाई कसरी सुनाऊ? उहाँले मलाई त्यति धेरै माया र विश्वास गरेको थियो भने म कसरी भन्न सक्थेँ मैले कुनै युवतीलाई प्रेम गरेको थिएँ, अहिले पनि उनको माया लाग्छ भनेर। तर सीताजीको बारम्बारको दबावपछि म मुख खोल्न बाध्य भएँ। मैले भने, सीताजी तपाईँको यो प्रश्न मेरो लागि जीवनका थोरै अप्ठ्यारा प्रश्नमध्येको सबभन्दा अप्ठ्यारो हो। म तपाईँलाई यसको उत्तर नदिई पनि रहन सक्दिनँ, दिन पनि मलाई सजिलो छैन। सायद उहाँको त्यो सामान्य प्रश्नले यति असामान्य उत्तर माग्दैछ भन्ने सोच्नु पनि भएको थिएन होला भने। तर तपाईँको हरेक प्रश्नको उत्तर मैले दिनै पर्छ। तपाईँ मेरो त्यो अन्तिम मित्र हो जससँग मेरो केही पनि कुरा गोप्य छैन र त्यो रहनु पनि हुन्न। अहिले म एउटा अप्ठ्यारो बिन्दुमा आएर अडिएको छु, त्यस्तो बिन्दु जसले नागेर कथा अगाडि बढे सत्य लेख्छु भन्ने मेरो प्रतिबद्धता ढल्छ। उल्लेख गरे ती पात्रको वर्तमान जीवन नै ढल्छ। को हुन् ती पात्र? तिनीसँग मेरो धेरै गहिरो भावनात्मक सम्बन्ध रह्यो। उनी कक्षा 9 की छात्रा थिइन्। तिनलाई म शिक्षकको रूपमा पढाउँथेँ। भर्खरै क्याम्पस सकेर आएको म फुच्चेकेटो शिक्षक भएको थिएँ। शनिश्चरी माविको सबभन्दा कम उमेरको शिक्षकमै थिएँ, त्यसैले विद्यार्थी र शिक्षक बीच उमेरको पनि खासै फरक थिएन। उनले ढिलो गरी स्कुल पढ्न थालेकीले अरू छात्राभन्दा उनी उमेरले त्यसै पनि बढेकी थिइन्। उनी र मेरो उमेरमा 1 वर्ष जतिको मात्र फरक थियो। थाहै भएन कहिलेदेखि हामी एकअर्काका भक्त जस्ता भइसकेछौँ। मेरो कमजोर र भावुक मनलाई बुद्धिले थिचेर एक दिन सोचेँ, मैले विद्यार्थीसँग यस्तो सम्बन्ध राख्नुहुन्न, शिक्षकको नैतिकताको फेरि कस्तो अर्थ लाग्छ? अनि मनभरि प्रेम बोकेर बुद्धिले निर्णय गरेँ। त्यसको 1 महिनाभित्रमा मेरो बिहे तपाईँसँग भएको थियो। यो कुरा मैले लेखेँ तिनलाई नराम्रो होला, नलेखे मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष जानी जानी लुकाइएको ठहर्छ, त्यसैले अब उता नलेख्ने विचार गरेँ। मेरो कुरा गम्भीर भएर सुनिरहेकी सीताजी म बोल्नै छोडेपछि मलाई हेरेर मुस्कुराउनु भयो। कता कताबाट मलाई लाज लागेर आयो। मैले श्रीमतीसँग आफ्नो प्रेमको चर्चा गरिरहेको थिएँ, यत्रो वर्ष लुकाएको कुरा भन्न बाध्य भएको थिएँ। उहाँले त्यस्तै हँसिलो अनुहारले भन्नुभयो, यो कुरा त मलाई पहिल्यै थाहा थियो। म निल्ल परेँ। कति न गोप्य कुरा आज पहिलोपल्ट भनेकोमा एक प्रकारको अहम जस्तो पनि भएको रहेछ मनमा। उहाँले पहिले थाहा थियो भनेको सुन्दा मन खिस्रिका भयो। अनौठो मानेर उहाँलाई हेर्दै सोधेँ, कसरी थाहा थियो र तपाईँलाई, कसले भनेको थियो? बिहे भएको 22 दिनमै मलाई आमा र टिका बहिनीले भन्नुभएको थियो। मलाई त आफू निर्वस्त्र भए चाहिँ लाग्यो। यत्रो वर्षसम्म मनमा एउटा ठुलै रहस्य लुकाएको गर्वले भरिएको म आफू रित्तो प्वाङ पो परेछु भने थाहा पाउँदा एक प्रकारको दुःख जस्तो लाग्यो। भित्र मनमा कता कता आमा र टिकासँग पनि रिस उठ्यो। जान्ने भएर किन भन्नु पऱ्यो नि उनीहरूले? अनि उहाँलाई नै सोधेँ, तर तपाईँले यसबारेमा मसँग कहिले केही कुरा पनि भन्नुभएन त, किन गर्नु त? त्यसले अब के अर्थ थियो र? तैपनि त्यो कुरा मसँग सम्बन्धितै थिएन। हाम्रो बिहे हुनुभन्दा अघिको त्यो कुराले मसँग के अर्थ राख्थ्यो र? बिहेपछिको कुरा भए सोच्नु पर्थ्यो। म छक्क परेँ। सीताजी कस्ती महिला हुन्? यस्तै विषयले कयौँ मानिसको जीवनमा कति तनावहरू ल्याएका हुन्छन्। पेचाना हान्ने गृहस्थी नै समाप्त भएको हुन्छ। तपाईँले मान्छे नै चिन्नु भएको रहेनछ। उनी त अझै पनि हाम्रोमा आइजाइ गरिरहन्छन्। तर तपाईँले कहिले कुनै प्रकारको असजिलोपन देखाउनु भएन नि? किन देखाउन असजिलो पनि? यस्तो त तपाईँहरूलाई पो हुनुपर्ने, मलाई किन र? फेरि तपाईँमा कुनै प्रकारको कमजोरी भए उनीसँग बिहे गरिहाल्नुहुन्थ्यो। मेरो त तपाईँसँग न चिन्जान हुन पाउँथ्यो न भेटघाट। हामी साइनो न सम्बन्धका हुन्थ्यौँ। तपाईँहरूको आफ्नै दुनियाँ चलिरहेको हुन्थ्यो अहिलेसम्म। जब तपाईँ आफैले जानी जानी उस दिन नअपनाएकी मान्छेमाथि मैले बित्थामा किन शङ्का गर्नु? मलाई तपाईँप्रति गहिरो विश्वास छ। मैले ट्वाल्ल परेर हेरेँ सीताजीलाई। उहाँले मेरो काँधमा दायाँ हात राख्दै हाँस्दै भन्नुभयो, मानिसले आफ्नो पहिलो प्रेमलाई जति गरे पनि भुल्न सक्दैन भन्छन् नि हो। म केही पनि बोलिनँ। मलाई मेरो अपराध पक्राउ परे जाँ लाग्यो। उनीसँग बिहेपछि कुनै प्रकारको सम्वाद थिएन मेरो। काम विशेषले कहिलेकाहीँ आइजाइ हुन्थ्यो, तर मनमा भने अनौठो प्रकारको कम्पन हुने गर्थ्यो। आफैले धोका दिएको हुँदा डर जस्तो, लाज जस्तो, अपराध बोध जस्तो भइरहन्थ्यो। उनले पनि कहिले मलाई मेरो त्यस प्रकारको धोकाबारे सोधेकी थिएन। मैले त्यत्रो धोका दिँदा पनि मनमा कुनै पीर नलिए झैँ सामान्य ढङ्गले प्रस्तुत हुन्थेँ। उनका अघि म जहिले पनि अपराधी झैँ दबिएको र झुकेको हुन्थेँ। अझै पनि म उनका अघि आफूलाई कमजोर ठान्छु। मैले भने, सीताजी एउटै चिजका आफ्नै अनुभूति र अनुभव हुन्छन्। मेरो उनीप्रति अहिले पनि सहानुभूति र माया छ, तर त्यसमा कुनै प्रकारको आकाङ्क्षा वा लोभ छैन। उनीप्रति मेरो कुनै आग्रह पूर्वाग्रह पनि छैन। त्यो त मैले बुझेकी छु। सुरु सुरुमा केहीपल्ट मैले विचार गरेकी थिएँ, तर तपाईँहरूमा एक प्रकारको असल मित्रता बाहेक मैले अरू केही पनि कुरा देखिनँ। एकछिनपछि फेरि भन्नुभयो, तर मलाई तिनको किन किन माया लाग्छ? एउटी नारीको प्रेम पनि पुरुषका लागि कति निरीह हुँदो रहेछ। उसले अपनाए हुने नत्र नहुने, पुरुषसँग प्रेमको गाम्छा थापेर बीच सडकमा उभिरहनु पर्ने, तिनले कुल्चेर हिँडे पनि खप्नुपर्ने, स्वीकारी दिएर रमाउनु पर्ने, आफ्नो त कुनै मूल्य नै नहुने। सीताजीको अनुहारमा टुलु टुलु हेरिरहे। एउटी साधारण गृहस्थ महिलाको आवाज थिएन त्यो। त्यहाँ त गहिरो नारी चेतनाको हुङ्कार फुट्न लागेको थियो। मैले भने, सीताजी ल भाउ, अब यो कुरा छोडौँ, तपाईँ नै भन्नु, म कसरी लेखौँ? वास्तवमा मैले लेख्न छोड्नुको कारणै तपाईँ हो। तपाईँलाई पिर पर्ला, नराम्रो लाग्ला, तपाईँले म प्रति पनि अनेक अविश्वास गर्नुहोला। हाम्रो यति राम्रो गृहस्थीमा बेकारको रणाको आउला भन्ने डरले नलेखेको। अब तपाईँले यति भनिसकेपछि लेख्न त लेख्छु, तर कसरी लेख्ने? उहाँले भन्नुभयो, तपाईँ जस्तो लेखकलाई मैले के सिकाउनुपर्छ? लेख्नु नि अस्ति जस्तै खुरु खुरु। उनको नाम फेरिदिए भइगयो नि। जसलाई थाहा छ तिनीहरूले बुझिहाल्छन्, थाहा नहुनेले बुझ्दैनन्। फेरि पछिसम्म यही कुरा खोजी हिँड्न पनि कसलाई फुर्सद हुन्छ र? मैले प्रल्ल परेर हेरिरहेँ एकछिन उहाँलाई। वास्तवमा उहाँको सल्लाह मलाई साह्रै डरो डुङ्गा भएको थियो। सुरुमा लेख्न बस्दा सोचेको थिएँ, जे जे भएको छ सबै साँचो साँचो लेख्छु, नाम घटना स्थान सबै, तर लेख्दै जाँदा आएको अप्ठ्याराले गर्दा कसैको नाम लुकाउनु पर्ने समेत भइसकेको थियो। यसरी नाम फेरिदिने कुरा भने मैले सोचेको रहेनछु। कति सजिलो उपाय सुझाउनु भएको थियो सीताजीले। अनि फेरि म उही पुरानै गतिमा लेख्न थालेँ। जति लेख्यो त्यति चपरी चपरी भएर आउन थाले स्मृतिका झल्काहरू। पहिला यो लेख्नु कि त्यो लेख्नु हुन थाल्यो। सिलसिला नछोडी लेख्दा लेख्दै पनि कति सम्झनाहरू फाल्टु पानामा समेत टिप्न थाले। एक प्रकारले 24 घन्टे लेखेको जस्तो भएछु। एक रात 11 बजेतिर सीताजी एक निद्रा सुतीवरी उठेर आउनुभयो मेरो छेउमा र भन्नुभयो, लुबो अब चाहिँ सुत्नु, बरु बिहान चाँडै उठेर लेख्नु, बिहानको ताजापनमा झन् धेरै जाँगर चल्ला। उहाँ नबोली उठेर जानुभयो। उहाँलाई थाहा थियो चिया मेरो कमजोरी हो। लेख्न बस्दा मलाई सबैभन्दा ज्यादा चाहिने कुरै चिया हो। दुध नहालेको कालो चिया मेरो प्रिय पेय पनि हो। केही बेरपछि छेउमा तातो चियाको ग्लास राखिदिँदै र म सुत्न गएँ। चाँडो आउनु भन्दै उहाँ जानुभयो। मैले चिया सुर्क्याउँदै लेखिरहेँ। चिया सकिएर पनि लेखिरहेको थिएँ। एकाएक बाहिर सडकमा कोही हिँडे जस्तो गर्यो र कुकुर बोक्यो। तर्चे चाहिँ उठेर हेरेँ, केही देखिनँ अनि गएर सुतेँ। जल्यास बिउँदा उज्यालो भए जस्तो लाग्यो। चुरुको उठेर बाथरुम गएँ, हातमुख धोएँ र आएर फेरि लेख्न थालेँ। झन्डै 2 घन्टा जति लेखिसकेपछि यसो भित्तातिर हेरेछु। घडीमा त भर्खर 3:15 मात्र भएको थियो। हातको घडी हेरेँ, दुवै समय मिलेको थियो। म त जसँग पो भएँ, हत्यार यो त भएन। अनि त्यही सोफामा ढल्केको फुस्से निदाएछु। बिहान 5 बजेतिर सीताजीले हल्लाएर बिउँ जानुभयो। होइन, रातभरि यहीँ सुत्नुभयो कि भर्खर आएर ढल्कनु भएको? मैले ढाँटिदिएँ, होइन भर्खर उठेर बाथरुम गएर आएर यहाँ यसो ढल्केको मात्र। तर सीताजीले मेरो कुरा पत्याए जस्तो लागेन। वास्तवमा आधा बाटो लेख्दा सबैभन्दा कम सुतेको मेरो त्यो नै अन्तिम रात थियो। जेठ 12 लगातार लेख्न थालेको मैले अछो 16 दिन समापन गरेको थिएँ। यो लेखन अवधिमा देश समाज र परिवारभित्र कैयौँ उतार चढाव भयो होलान्, तर ती कुराले मलाई खासै प्रभाव पारेनन्। त्यसबीच अरू खाले लेखन पनि गरिनँ। लेख्दा लेख्दै मेरो दिमागमा आएको थियो, मानिस आफ्ना दिवंगत आफन्तहरूको स्मृतिमा कसैले पुराण लगाउँछन्, कसैले धर्मशाला बनाउँछन् र कसैले विभिन्न पुरस्कारहरू स्थापना गर्छन्। यी सबै काम आर्थिक सम्पन्नतासँग सम्बन्धित छन्। मैले त तीमध्ये कुनै पनि गर्न सक्ने थिएँ, तर सीताजीले यो राम्रो उपाय सोचिछन्। यो किताबले मेरा तमाम आफन्त र साथीभाइहरूलाई जीवन्त बनाउँछ पक्का पनि। त्यसपछि म झन हौसेको थिएँ लेख्नलाई। तैपनि लेख्दा लेख्दै कहिलेकाहीँ धक पनि लाग्थ्यो। आज पनि लेखेका कुरा बीचबीचमा लेखनाथ विष्णुदाय र कृष्ण बराललाई सुनाउने गर्थेँ। कतिपय ठाउँमा उहाँहरूले दिएको सुझावहरूलाई म अस्वीकार पनि गर्थेँ। पूर्वाञ्चल दैनिकी अखबारी पत्रकारितामा ल्याएको नयाँ लहरसँगै झापाली सञ्चार माध्यममा नयाँ नयाँ विकल्प र प्रविधिहरूको खोजी हुन थाल्यो। यस्तै क्रममा 2058 नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीको सक्रियतामा बिर्ता मोडमा एफएम स्थापनाको प्रयासको आरम्भ भयो। राजकुमार पोखरेल, छविलाल कतेडा, सिरो सान्दाई, लीला उदासी, मदन अधिकारी, रोमणी भट्टराई आदिको लगानीबाट कञ्चनजङ्घा एफएम स्थापना भयो। 2059 असारदेखि परीक्षण प्रसारणका रूपमा बिर्ता मोडमै रेडियो स्टेशन स्थापना हुँदा पूर्वाञ्चलभरिकै श्रोताहरू खुशी र उत्साहित भएका थिए। धेरैलाई शंका थियो के चल्नु बिर्ता मोडमा रेडियो, विज्ञापनको भरमा बज्नुपर्ने, त्यसले के पाउला र विज्ञापन, 150 रुपियाँको विज्ञापन छाप्न नपाएर पत्रिकाहरू बन्द हुने ठाउँमा रेडियोको के दशा हुने हो। तर हामी सबै चकित भयौँ, यसले अत्यन्त ठूलो स्वागत र समर्थन पायो। अम्सिआर हुनका लागि उहाँहरूले मलाई पनि भन्नुभएको थियो, तर आफूसँग पुँजी नभएकाले मैले त्यसको शेयरधनी हुने सौभाग्य पाइनँ। तैपनि तपाईँ हाम्रो टिमभित्र कुनै न कुनै रूपमा बस्नैपर्छ भन्ने जोड थियो मलाई। चन्द्र भण्डारी, छविलाल खतेडा, सिरो सान्दाई र राजकुमार पोखरेलको उहाँहरूसँग थुप्रै सङ्घ संस्थामा बसेर काम गरिसकेकाले पनि मलाई सँगै राख्न चाहनुहुन्थ्यो। यस अवधिमा ममा आधा बाटो लेखनको भूत सवार भएको थियो। जहाँ जसलाई जति बेला भेटे पनि आधा बाटोकै प्रसङ्गहरू सुनाइहाल्थे। फेरि त्यस लेखनमा यति धेरै पात्र र घटनाहरू थिए कि कोही न कोहीलाई त म भेटि नै हाल्थेँ र भन्थेँ तपाईँ यस्तो रूपमा हुनुहुन्छ। सबैमा ठूलो कौतूहल थियो पुस्तक कस्तो होला भन्ने। आधा बाटो लेखिसक्ने बित्तिकै 2059 दशैंको अष्टमीका दिनदेखि कञ्चनजङ्घा एफएम औपचारिक रूपमा उद्घाटन भएर बज्न थाल्यो। एफएमले औपचारिक रूपमा बजार प्रवेश गरेपछि कार्यक्रमहरूका बारेमा सल्लाह भयो र मेरो भागमा हप्ताको 2 साहित्यिक कार्यक्रम सञ्चालन गर्ने जिम्मा आयो। कार्तिकको 2 हप्तादेखि हाम्रो साहित्य स्तम्भमा मैले प्रत्येक मंगलबार र शुक्रबार बेलुका 7:30 प्रसारण शुरू गरेँ। रेडियोमा यसरी बोल्ने नियमित अभ्यास नभए पनि 2050 एक वर्ष रेडियो नेपालको घटना र विचार र परिवेश कार्यक्रममा झापाबाट टेलिफोन रिपोर्टिङ गरेको सामान्य अनुभूति थियो मेरो। मात्र सजिलो, गर्न त जे पनि गाह्रै हुन्छ। जब स्टुडियोभित्र पस्ने त्यसै कस्तो कस्तो धक पलाएर आयो। आफ्नो अघि पल्लो कोठामा एउटा प्राविधिक कम्प्युटरमा के गरिरहेको हुन्छ, त्यो सुनसानमा एक्लै बौलाहा जस्तो गरेर बोलिरहनु पर्दा कुरै नआउने, आएको कुरा पनि एकैछिनमा सकिने हुन्थे। 25 लगातार बोल्नुपर्दा निकै गाह्रो हुन्थ्यो। यस कुरा कार्यक्रममा विज्ञापन राखिएको थिएन। चन्द्रजी भन्नुहुन्थ्यो, जेमा पनि विज्ञापन बजाउनु भन्ने छैन, साहित्य कार्यक्रम हाम्रो एफएमका श्रोताहरूलाई निशुल्क उपहार हो। उहाँको कुराले मलाई गर्व लाग्थ्यो। वास्तवमा उहाँले ठूलो इज्जत दिनुभएको थियो मलाई, मेरो कार्यक्रमलाई। हुन पनि बीचबीचमा विज्ञापन बज्दा श्रोताको ध्यान पनि भङ्ग नै हुने थियो। सुरुमा रेकर्डिङ गर्दा धेरैपल्ट दोहोऱ्याउनु पर्थ्यो। पुरै कार्यक्रम घरबाटै लेखेर ल्याउँथे र त्यहीँ पढ्थेँ। बीचबीचमा अन्य प्रसङ्ग र रचनाहरू पनि पढ्थेँ। नहेरी नलेखी बोल्न सक्छु जस्तो लाग्दैन थियो। अचम्म चाहिँ के लाग्थ्यो भने ठुल्ठुला समारोहमा ढुक्कले मनखुसी भाषण गर्न सक्ने म त्यो स्टुडियोमा पुगेपछि मुसो हुन्थे। यसै बेला गोपाल कुमार बस्नेतले धनराज मिनी मार्केट बिर्ता मोडको 3 तलामा एउटा कोठा हामी साहित्यकारहरूलाई उपलब्ध गराउनु भएको थियो। एक दिन सडकमा हिँडिरहेको मलाई 3 माथिबाट गोपाल दाईले बोलाउनु भयो। माथि पुगेपछि देखेँ उहाँसँग हर्कलाल गिरी पनि पठानी कुर्ता पाइजामामा हुनुहुन्थ्यो। त्यहाँ थपिएको एउटा नयाँ कोठा रङरोगन हुँदै रहेछ। एकछिन यताउताका कुरा भएपछि गोपाल दाईले भन्नुभयो, धरावासीजी, यो कोठालाई म राजनीति मुक्त सामाजिक साहित्यिक थलोको रूपमा प्रयोग गर्न चाहन्छु, तपाईँहरूको सहयोग चाहियो। उहाँको विचारले म मनमा नै फुरुक्क भएँ। वास्तवमा बिर्ता मोडको पाएक पर्ने ठाउँमा यसो भेला भएर गफगाफ गर्ने सुरक्षित ठाउँ नै थिएन। हामी साहित्यिक साथीहरू कहिले जीविका इन्टरप्राइजेस अघि उभिएर कि थोरै भए भवानी छेत्रीजीको इलेक्ट्रोनिक्स पसलमा बसेर गफ गर्थ्यौँ। यस्तो बेलामा गोपाल दाईको त्यो प्रस्ताव ज्यादै उपयोगी थियो। हामीले चाँडै त्यो कोठालाई भेटघाट चौतारीको रूपमा सम्बोधन गर्यौँ र सामाजिक साहित्यिक भेटघाटको केन्द्र बनायौँ। त्यो कोठालाई आवश्यक सम्पूर्ण पूर्वाधारको व्यवस्था गोपाल दाईले नै गर्नुभयो। हरेक शुक्रबारको साहित्यिक भेटघाटको अनौपचारिक संयोजकका रूपमा म सक्रिय हुन थालेँ। कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको उपन्यास आत्मपरक उपन्यास पाण्डुलिपिको दोस्रो श्रृंखला वाचन हो। यो वाचन सँगसँगै अब आजको लागि श्रुति सम्वेगको समय सकिएको छ। हामीलाई पत्राचार गर्नको लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, पोस्ट बक्स नम्बर 6469, उज्यालो 90 नेटवर्क, काठमाडौँ, नेपाल। र इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np हो। हवस् त, आउँदो मंगलबार पाण्डुलिपिको तेस्रो श्रृंखला लिएर आउनेछौ। त्यसअघि शुक्रबार राजेश्वर देवकोटाको उपन्यास द्वन्द्वको अवसानको अन्तिम श्रृंखला वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सचिन्द्र गौतम, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।